तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्।
आजको मुख्य समाचारमा कोभिड 19 खोप वितरण प्रक्रियामा भएको गल्ती सुधार्ने, मन्त्रीहरूको भनाई, अस्ट्रेलियाको पहिलो संचार विधेयक संसदबाट पारित र सन् 2032 समर ओलम्पिक र पाराओलम्पिक खेल आयोजनाका लागि ब्रिस्बेन प्राथमिकतामा। अब समाचार विस्तारमा। कोभिड 19 खोप वितरणको क्रममा क्विन्सल्यान्डमा दुई व्यक्तिलाई गलत डोज दिएपछि लेबर नेता एन्थोनी अल्बानिजीले सबैलाई सुरक्षित र सतर्क प्रक्रिया कायम राख्न सङ्घीय सरकारलाई आग्रह गरेका छन्। गत मङ्गलबार ब्रिस्बेनको एक नर्सिङ होमका 94 वर्षीय महिला र 88 वर्षीय पुरुषलाई चाहिने भन्दा 4 गुणा बढी मात्रामा फाइजरको खोप दिइएको थियो। खोप लगाइसकेका अल्बानिजीले यो पछिल्लो गल्ती सुधार्ने जिम्मेवारी सरकारको रहेको भन्दै मानिसहरूलाई खोप लगाउनबाट पछित नहट्न आग्रह पनि गरेका छन्।
The government needs to get it right. The government's responsible for the rollout. I got my vaccine. I want every Australian to be vaccinated.
अस्ट्रेलियाली सङ्घीय प्रहरीका प्रमुखले प्रधानमन्त्री स्कट मोरिसनलाई आपराधिक आचरणका आरोपहरूलाई ढिला नगरी प्रहरी समक्ष रिपोर्ट गरिनुपर्ने भन्दै चेतावनी सहितको पत्र पठाएका छन्। लिबरल पार्टीकै पूर्व कर्मचारी ब्रिटनी हिगिङ्सले सन् 2019 आफूमाथि संसद भवनभित्र कथित बलात्कार भएको उजुरी आधिकारिक रूपमा प्रहरी समक्ष दर्ता गरिएको दिन हिजो नै प्रधानमन्त्री समक्ष उक्त पत्राचार गरिएको हो। कमिश्नर रिस केरोसले अपराधका घटना रिपोर्ट गर्न ढिलाइ भएमा प्रमाणहरू मेटिन सक्ने वा अपराधीले आफ्नो अपराधलाई निरन्तरता दिने सम्भावना रहने प्रधानमन्त्रीलाई लेखेका छन्। यसै क्रममा ब्रिटनी हिगिन्सको कथित बलात्कार बारे प्रधानमन्त्री स्कट मोरिसन भन्दा पहिला जानकारी पाउनेहरूको सूचीमा गृह मामिला मन्त्री पिटर डटन पनि समावेश भएका छन्। हिगिन्स माथिको घटनाबारे सञ्चार माध्यमहरूमा समाचार आएपछि मात्र जानकारी पाएको स्कट मोरिसनले बताउँदै आएका छन् र उक्त भनाइलाई बल पुर्याउँदै डटनले भने कि उक्त आरोप अस्ट्रेलियाली सङ्घीय प्रहरीको कारवाही अन्तर्गत पर्ने भएकाले आफूले प्रधानमन्त्रीलाई जानकारी नगराएका हुन्।
I took a decision at that time that I wasn't going to inform the Prime Minister because this was an operational matter, and I have a special responsibility as the Minister for the Australian Federal Police to receive briefings, as I do on a regular basis, from the Commissioner, and I don't instruct him how to conduct his investigations. I don't impede his investigations. I don't seek to influence his investigations. I formed the judgment that I was not going to provide that information or disclose, and I don't compromise that.
सङ्घीय रक्षा मन्त्री लिन्डा रेनल्ड्स आज बिहिबार पनि अस्पतालमै रहेको बताइएको छ। ब्रिटनी हिगिन्स सम्बन्धी मामिलामा उनले चालेका कदमबारे मन्त्री रेनल्ड्स समक्ष संसददेखि पत्रकारहरूद्वारा पनि स्पष्टीकरणको माग गरिँदै आएपछि उनीमाथि व्यापक दबाव बढेको थियो। अन्तर्राष्ट्रिय महिला दिवस सम्बन्धी एक कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले स्कट मोरिसनले मन्त्री रेनल्ड्सको पछिल्लो स्वास्थ्य अवस्थाबारे अध्यावधिक दिएका छन्।
Much improved from where she was the night before, and under doctor's instructions she'll remain under observation for a few more days yet, and she's looking forward to returning to her duties and getting on with the job. She's doing a great job, and particularly on a morning like this morning, I want to be able to say she's doing a great job more and more often in the future, and I have great confidence in the work that she's doing.
अहिले सेनेटर रेनल्ड्स बिरामी विदामा रहेका बेला विदेश मन्त्री मोरिस पाइनले उनको कामकाज सम्हालिरहेका छन्। भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रियुजले राज्यको कन्ट्याक्ट ट्रेसिङ प्रणालीमा सुधार भइरहेको बताएका छन्। राज्यका दुई नर्सले एबिसीसँगको कुराकानीमा ट्रेसिङ प्रणालीले बारम्बार गलत र सम्भावित खतरनाक जानकारी दिएको टिप्पणी गरेपछि प्रिमियरको यस्तो भनाई बाहिर आएको हो। भिक्टोरियामा कुनै पनि केस नदेखिनुले कन्ट्याक्ट ट्रेसिङले उपयुक्त काम गरिरहेको प्रमाणित हुने उनले बताए।
Zero cases, 6 days in a row. That's the first point I make. Beyond that, it's a big, complex piece of work. There is continuous improvement. Every day, people are working to do more and to do better.
क्विन्सल्याण्डले आउँदो शनिबारदेखि ग्रेटर मेलबर्नका लागि आफ्नो सीमा खोल्ने भएको छ। कोरोना भाइरस हटस्पट मानिएका ठाउँहरूलाई शनिबार फेब्रुअरी 27 तारिकदेखि हटस्पटको सूचीबाट हटाइनेछ। यसको मतलब यात्रुहरूलाई यात्राका लागि अनुमति पत्रको आवश्यकता पर्ने छैन र उनीहरू प्रवेश पश्चात क्वारेन्टिनमा पनि बस्नुपर्ने छैन। क्विन्सल्याण्डमा होटेल क्वारेन्टिनमा एकजनामा कोभिड-19 पुष्टि भएको छ। फेसबुक र गुगल जस्ता अन्तर्राष्ट्रिय बहुराष्ट्रिय संस्थाहरूलाई समाचार प्रकाशन बापत शुल्क तिराउने सरकारी योजना संघीय संसदमा पारित भएको छ। विश्वमै पहिलो रहेको उक्त कानूनका साथ अस्ट्रेलियामा सञ्चालन हुने सामाजिक संस्थाहरूले अस्ट्रेलियाली सञ्चार संस्थाहरूसँगको सहमतिका साथ आफ्नो साइटहरूमा प्रकाशित हुने समाचारहरूका लागि शुल्क तिर्नुपर्नेछ। यसै क्रममा फेसबुकले चाहिँ आगामी 3 वर्षको अवधिमा पत्रकारिता उद्योगको सहयोगका लागि भन्दै $1 अर्ब लगानी गर्ने घोषणा पनि गरेको छ। फेसबुकले क्यानाडाका स्थानीय पत्रकारितामा लगानी गर्ने र नयाँ सम्झौताहरू गर्ने पनि जनाएको छ। क्यानाडाले पनि अस्ट्रेलियाको जस्तै मिडिया सम्बन्धी नयाँ कानुनको तयारी गरेको छ। प्रमुख अस्ट्रेलियाली वायुसेवा क्वान्टासले 6 महिनामा $1 अर्ब घाटा बेहोरेको घोषणा गरेको छ। यात्रा प्रतिबन्धहरू कायम रहँदा 9 अर्बभन्दा बढीको राजस्व घाटा भएको घोषणा पहिले नै गरिसकेको उक्त एयरलाइन्सले पछिल्लो बजेट विवरण प्रकाशित गरेको हो। कार्यकारी प्रमुख एलन जोइस भन्छन्, अस्ट्रेलियामा कोरोना भाइरस विरुद्धको खोप वितरण कार्य आगामी अक्टोबर महिनाको अन्त्यसम्ममा सकिने अपेक्षाका साथ यो समयदेखि अन्तर्राष्ट्रिय हवाई सेवा सुरु गर्ने आफूहरूको योजना रहेको छ।
These figures are stark, but won't come as a surprise. Border closures meant we lost virtually 100% of our international flying and 70% of our domestic flying. 3/4 of our revenue, around $7 billion, went with it.
अस्ट्रेलिया न्युजिल्यान्ड बीचको ट्रान्स ताजमेन बबल कार्यक्रम केही समयका लागि स्थगित गरिएको छ। न्युजिल्यान्डको अकल्यान्ड सहरलाई अस्ट्रेलियाले हटस्पटका रूपमा दर्ता गरेपछि न्युजिल्यान्डका यात्रुहरू बिना क्वारेन्टिन अस्ट्रेलिया आउन सक्ने प्रावधान स्थगित गरिएको हो। क्विन्सल्यान्ड, भिक्टोरिया र न्यू साउथ वेल्स राज्यले फेब्रुअरी 20 तारिक यता अस्ट्रेलिया आएका न्युजिल्यान्डका यात्रुलाई आइसोलेसनमा बस्न र जाँच गराउन आदेश दिएको छ। अकल्यान्डमा पछिल्लो प्रकोपसँग जोडिएका 8 नयाँ केस देखिएका छन्। अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सीलाई क्लोरेसिस लगायत दीर्घकालीन रोगहरूको उपचारमा गाँजाको प्रयोग गरी बनाइने औषधिका लागि अनुमति प्रदान गरिएको छ। राष्ट्रिय विज्ञान एवं अनुसन्धान संस्था CSIRO-ले औषधि उत्पादनका लागि स्थानीय निर्मातासँग सहकार्य गर्नेछ। सन् 2024 गाँजाबाट निर्माण हुने औषधिको बजार $55 अर्ब हुने अनुमान गरिएको छ। अब नेपाल सम्बन्धी प्रसङ्ग। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको निर्णय गरेपछि पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिएका केपी शर्मा ओलीले आफूले तुरुन्तै राजीनामा नदिने स्पष्ट पारेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको असंवैधानिक इजलासको फैसलालाई सामान्य भएको भन्दै सरकार नफेरिने स्पष्ट पारेका हुन्। काठमाडौँमा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देश बनाउने संकल्प निरन्तर अगाडि बढ्ने बताए। अहिले सरकार छ, सरकार रहन्छ र विकासका काम अगाडि बढ्छन् उनले भने। अदालतले प्रतिनिधि सभाको पुनर्स्थापना गर्ने निर्णय गरेपछि प्रचण्ड माधव नेपाल पक्षले ओलीले तुरुन्तै राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुपर्ने माग राखिरहेका छन्। केपी ओली भने अदालतको फैसला माने पनि राजीनामा नदिने उनले स्पष्ट पार्दै आएका छन्।
त्यो सामान्य कुरा हो, त्यसमा केही केही मेरो केही भाइहरूले लड्डु फाइ फाइ गरे जित्यौँ हामीले भने के जित्यौँ मलाई थाहा छैन। के पाउँछन् अब हेर्नुहोस् त्यो लड्डु खाएर के पाउँछन् त्यो चाहिँ मैले हेर्नु छ। मेरो विचारमा भोलि पर्सिदेखि फेरि राजीनामा माग्नुहुन्छ कि जस्तो लाग्छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाबाट मृत्यु भएका मानिसहरूको सङ्ख्यालाई सच्याएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमान्ड सिस्टमको प्रतिवेदनलाई मान्यता दिँदै हालको सङ्ख्यामा 618 थप गरिएका छन्। कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या अब 2684 पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले घरमै मृत्यु भएका मानिसहरूको PCR रिपोर्ट पोजिटिभ आएकाले मृतकको सङ्ख्यामा थपघट भएको बताए। कोभ्याक्स खोप कार्यक्रम अन्तर्गत खोप अनुदान प्राप्त गर्ने घाना पहिलो मुलुक बनेको छ। भारतमा निर्माण भएका करिब 6 लाख खोप डोजहरू आक्रा पुर्याइएका छन्। युनिसेफ अन्तर्गत घाना स्थित प्रतिनिधि एन क्लेयर डुफाईले यो ऐतिहासिक कदम भएको बताए।
Today we are at the Kotoka International Airport in Accra, in Ghana, and this is really a historic moment. Today we are very happy to receive the first batch of COVID-19 vaccines through the COVAX facility.
अब खेलकुद सम्बन्धी समाचार. सन् 2032 समर ओलम्पिक र पाराओलम्पिक खेलका लागि क्विन्सल्यान्ड आधिकारिक रूपमा प्राथमिकताको सहरमा परेको छ. अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस प्यासले अबको प्रक्रियामा लक्षित वार्तालाप हुने र त्यसपछि करिब एक वर्षको अवधिमा निर्वाचित गरिने बताए. अस्ट्रेलियन ओलम्पिक कमिटीका जोन कोचले भने खेलमा लगानीका बारेमा प्रश्न उठाएका छन्.
Give or take the exchange rate, they're putting $1.7 billion into Los Angeles, and we've been assured at least the same. Then you get your approximately $1 billion from national sponsorship and $1 billion from the ticketing. That's enough then to pay for both the Olympics and the Paralympic Games without any call on the state or federal or local governments.
यता क्विन्सल्यान्डकी प्रिमियर एनेस्थेसिया पालासीले भएका संरचनाबाटै खेल सञ्चालन गर्न सकिने भएकाले नयाँ रङ्गशालाहरूको निर्माण गर्नु नपर्ने जिकिर गरेकी छिन्.
We're very excited by this development. It puts Queensland in the box seat, and I know that every level of government is absolutely united in working together to make this happen. And I'm very pleased that we'll be working with the mayors and the federal government to ensure that we get the funding to make this a reality. We already have 85% of the venues at the moment. It's a new norm, which means it's a game changer.
अस्ट्रेलियाको एथलेटिक्सका केही उच्च तहका खेलाडीहरूले जलवायु परिवर्तन सम्बन्धी मुद्दामा समर्थन जनाएका छन्. क्लाइमेट काउन्सिलको नयाँ रिपोर्टले अस्ट्रेलियामा गर्मी मौसममा आयोजना हुने भविष्यका खेलहरू जलवायु परिवर्तनका कारण खतरामा पर्ने देखाएको छ. क्लाइमेट काउन्सिलको रिपोर्टमा सन् 2040 हिट वेभका कारण मेलबर्न र सिडनीको तापक्रम 50 डिग्रीसम्म पुग्ने भएकाले एथलेटिक्सका खेलाडीहरू जोखिममा पर्न सक्ने देखिएको छ. नेटबलका पूर्व खेलाडी एमी स्टेलले heat stroke ka karan afno khel jivan nai samapta bhayeko batain.
That incident left me with lifelong health issues, including chronic inflammation and fatigue, and I've never again been able to play sport.
अब आजको विदेशी मुद्राको विनिमय दर. र एक अस्ट्रेलियाली डलर बापत आज नेपाली 92 रुपियाँ 16 पैसा, 80 अमेरिकी सेन्ट र 66 युरो सेन्ट प्राप्त हुनेछ. अब भोलि शुक्रबारको मौसम सम्बन्धी विवरण. पर्थमा भोलि बादल हट्दै जानेछ भने अधिकतम तापक्रम रहनेछ 32 डिग्री. एडिलेडमा आंशिक बादल र 24 डिग्री. मेलबर्नमा आंशिक बादलको अवस्था र 20 डिग्री. होबर्टमा आंशिक बादल र 19 डिग्री अधिकतम तापक्रम. क्यानबेरामा घाम लाग्ने र 29 डिग्री अधिकतम तापक्रम. ओलङ्गनमा साँझ पख पानी पर्ने सम्भावना र 24 डिग्री अधिकतम तापक्रम. सिडनीमा आंशिक बादल र 27 डिग्री. न्यूक्यासलमा पानी पर्ने सम्भावना र 27 डिग्री अधिकतम तापक्रम. ब्रिस्बेनमा आंशिक बादल र 32 डिग्री. केन्समा वर्षा कम हुँदै जानेछ भने अधिकतम तापक्रम रहनेछ 31 डिग्री र डार्विनमा केही बेर वर्षा हुने र 32 डिग्री अधिकतम तापक्रम. हवस् त, यसका साथै आजको एसपीएस समाचार यति नै.
लाइक, शेयर र कमेन्ट गर्नुहोस्. SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्.